समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा एनसीडी पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुरोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले केएचडीसी नेपाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान पाक्षिक रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार, काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको को यस भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म उपेन्द्र
र म अचला। प्रिय सहभागी श्रोता, हाम्रो शरीरको सम्पूर्ण अङ्गहरू मध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी र मुटु अर्थात् हार्ट र यससँग सम्बन्धित जटिलता र गम्भीरताका पक्षहरू मृगौला रोगहरू कार्डियक अर्थात् मुटु रोगहरूका साथमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन र मधुमेह अर्थात् डायबिटिजसँग सम्बन्धित भएर सूचना प्रवाहका लागि हामी यस रेडियो मञ्चमा आएका छौँ।
अचलाजी, आज पनि कार्यक्रम प्रस्तुतिको सुरुमै तपाईँसँग सोध्छु, हाम्रो यस नियमित पाक्षिक अन्तरालमा मञ्चन हुने रेडियो प्रस्तुति लहर कामना स्वस्थ जीवनको 6 खण्डसम्म आइपुग्दा गएका 5 श्रृङ्खलाहरूमा हामीले के विषयमा चर्चा परिचर्चा गर्यौँ त?
उपेन्द्रजी, यसभन्दा अगाडिका प्रस्तुतिहरूमा भएका कुराहरू भन्दै जान्छु। पहिलो, दोस्रो र तेस्रो श्रृङ्खलाहरूमा किडनी अर्थात् मृगौला, हाइपरटेन्सन अर्थात् उच्च रक्तचाप वा ब्लड प्रेसर, डायबिटिज अर्थात् मधुमेह, कार्डियोभास्कुलर अर्थात् हृदयघातको छोटकरी सम्मिश्रण केएचडिसी, अनि त्यसै गरी मृगौला र मुटु बचाउनको लागि एबिसिडिई अर्थात् एल्बुमिन, ब्लड प्रेसर हाइपरटेन्सन, क्रिएटिनिन कोलेस्टेरोल, डायबिटिज सुगर, इजिएफआर जचाउने सम्बन्धी जानकारी दिनुभएका विशेषज्ञ चिकित्सकहरूले भन्नुभएको मुख्य बुदाहरू सम्झिरहेको छु।
बताउन सक्नुहुन्छ त को हुनुहुन्छ ती हाम्रा चिकित्सकहरू?
म प्रयास गर्छु है त। एन्डोक्राइन सोसाइटी अफ नेपालका पूर्व अध्यक्ष र मधुमेहका लागि नेपाल सरकारका सल्लाहकार डाक्टर ज्योति भट्टराई, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डाक्टर फणीन्द्र बराल, ह्याम्स हस्पिटलमा सेवारत मुटु रोग विशेषज्ञ डाक्टर दिवाकर शर्मा, शिक्षण अस्पताल मनमोहन थोरासिस कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा सेवारत असिस्टेन्ट प्रोफेसर डाक्टर भवानी मानन्दर, भरतपुर चितवन स्थित चितवन मेडिकल कलेज अस्पतालमा सेवारत डिएम इन्डोक्राइनोलोजिस्ट डाक्टर सौरभ खतिवडा, नर्विक इन्टरनेसनल अस्पतालमा सेवारत इन्डोक्राइनोलोजिस्ट डाक्टर डिना श्रेष्ठ र डाक्टर सञ्जीव कुमार शर्मा।
ओहो, कन्ठै छ त। आवश्यकता र चाख भनेको अति महत्त्वपूर्ण रहेछ। हामीलाई अन्तर्वार्ता दिने स्रोत व्यक्ति चिकित्सकहरूको बारेमा सारांशमा योभन्दा बढी कति पो सम्झिनु र?
सम्झेको छु नि, तर मैले मेरो डायरीमा नि टिपोट गरेर राखेको पनि छु, हेर्नुहोस् त।
हो, अति राम्रो बानी। सबै कुरा सम्झिरहन पनि त सकिन्न नि, डायरीमा लेख्ने र आजभोलि त मोबाइलमा पनि नोट गरेर राख्न सकिन्छ नि। मेरो आमाले भन्नुभएको म सम्झिन्छु, 9 नपढे नौलो, 20 नपढे बिर्स्यो।
पख्नु सुपेन्द्रजी, गएका अझ 2 श्रृङ्खलाहरूको कुरा त बताउनै बाँकी छ। 4 श्रृङ्खलामा डाक्टर भूपेन्द्र शाहले मस्तिष्कघात अर्थात् स्ट्रोकको बारेमा बताउनु भएको सूत्रबद्ध फास्ट अर्थात् FAST कति उपयोगी अनि रोचक थियो, र गएको 5 श्रृङ्खलामा राष्ट्रिय मृगौला उपचार केन्द्रको कार्यकारी निर्देशक तथा हेल्थ केयर फाउन्डेसनका अध्यक्ष डाक्टर ऋषि कुमार काफ्ले हामी सबैको लागि अति जरुरी सवाल सरोकार मृगौला रोगको बारेमा कति शक्तिशाली ज्ञान र अनुभव बताउनु भएको थियो नि। उहाँहरूले बताउनु भएका सबै कुरा ताजा नै छ।
मृगौला,
उच्च रक्तचाप, मधुमेह र मुटु रोग जचाएर किडनी फेलियर, हृदयघात, पक्षघात अनि अन्धोपनबाट हाम्रो अनमोल जीवनलाई सदैव जोगाऊ।
नमस्कार, म डाक्टर संजीव कुमार शर्मा।
ए बी सी डी ई जचाऊ र मृगौला र मुटु बचाऊ। ए अर्थात् एल्बुमिन, एल्बुमिन भनेको पिसाबमा जाने एक खालको प्रोटिन। बी अर्थात् ब्लड प्रेसर या हाइपरटेन्सन वा उच्च रक्तचाप। सी अर्थात् क्रिएटिनिन र कोलेस्टरल। डी अर्थात् डायबिटिस। ई अर्थात् इजिएफआर मृगौलाको रक्त शुद्धिकरणको दर। हाम्रो शरीर प्रणालीमा रक्त तत्त्व, रक्त सञ्चार र रक्त प्रणालीमा केन्द्रीय अनमोल र विकल्प रहित दुई मुख्य अङ्ग मृगौला र मुटु जोगाउने यी सूत्रहरू र आधारहरू हुन्। यिनीहरूको नियमित जाँच कसरी गर्न सकिन्छ भन्दा एबिसिडिई को जाँच गरेर। हाम्रो देशमा मृगौला विफल हुने मुख्य कारण मधुमेह र पिसाबमा प्रोटिन जाने ग्लोमेरुलोनेफ्राइटिस नामक डिजिजहरू हुन्। त्यसै गरी मुटु रोग बिग्रिने मुख्य कारणहरू उच्च रक्तचाप, मधुमेह र रगतमा कोलेस्ट्रलको मात्रा बढ्नु हो। तसर्थ एबिसिडिई जचाउ, मृगौला मुटु बचाउ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाई राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, भाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।
उपेन्द्रजी, तपाईँलाई सम्झाइहाल्छु है, तपाईँले गएको प्रस्तुतिमा राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा हेल्थ केयर फाउन्डेसनका अध्यक्ष डाक्टर ऋषि कुमार काफ्लेसँग भएको तपाईँको संवाद यसपल्ट सुनाउँछु भनेर भन्नुभएको थियो नि। सुनाउनु उहाँका जानकारीमूलक कुराहरू।
खानेपानी, मृगौला र पिसाबको अन्तर सम्बन्ध भएको हुनाले सायद डाक्टर हामीले पनि यो नगरपालिका, गाउँपालिका र सार्वजनिक स्थानमा सार्वजनिक शौचालयको लागि त प्रबन्ध हुनु त अर्को जरुरी पक्ष रहेछ नि, कसो? र त्यसै गरी खानेपानीको त प्रबन्ध हुनु जरुरी पक्ष रहेछ नि, होइन त डाक्टर साहब?
एकदम सही कुरा भन्नुभयो। र एउटा कुरा के रहन्छ हिसाबमा भने, बच्चा बच्चीलाई खानपिनको बारेमा, रोगको बारेमा, अर्को एउटा कुरा कस्तो छ भनेदेखि, बच्चा बच्चीलाई सुरुको पिरियडमा तपाईँले बताइदिनु भयो पानी पिउनुपर्छ, एक्सर्साइज गर्नुपर्छ, स्वस्थ रहन्छ, समयमा सुत्नुपर्छ भने यी कुरा हामीले सिकाउने, ठुलो भएपछि होइन, त्यसले चुरोट खाइसकेपछि, चुरोट छोड बाबु भनेपछि, ड्रिङ्क गर्न थालेपछि, अल्छी भइसकेपछिको पिरियडमा उसलाई अर्थी उपदेश दिएर केही मतलब छैन। त्यो साना बच्चा बच्ची केटाकेटीमै हामीले के सिकाउनु पर्ने रहेछ भने, पानी पिउनुपर्छ, तिम्रो शरीरमा मृगौला छ, त्यो मृगौला स्वस्थ राख्नको लागि, तिम्रो शरीर स्वस्थ राख्नको लागि तिम्रो खाना जति महत्त्व छ, तिम्रो सुताइ जति महत्त्व छ, तिम्रो चाहिँ एक्सर्साइज जति महत्त्व छ, र समयमा पिसाब फेर्ने। तपाईँले भन्दा कति बच्चा बच्चीहरूले पिसाब फेर्न जान पाउँदैन, स्कुलमा बसेर हिसाब रूपमा चाहिँ बाथरुम उनीहरूको लागि चाहिँ फ्रेन्डली छैन, हामी भन्छौँ फिजिकल्ली अलिकति ह्यान्डिक्याप भएका व्यक्तिहरूको लागि चाहिँ छैन भन्ने हामी प्रश्न उठाउँछौँ। तर हामी के भन्छौँ भने, त्यत्रो आदि त्यो बच्चा बच्चीहरूको लागि फ्रेन्डली चाहिँ स्कुलहरू
सहरमै पनि छैन, कति किलोमिटर हिँड्दा पनि कहाँ छ र हामीका सार्वजनिक शौचालय, होइन डाक्टर साहब?
हो, एकदम। यो शौचालय असाध्यै महत्त्वपूर्ण, पानी असाध्यै महत्त्वपूर्ण, खाना असाध्यै महत्त्वपूर्ण, एक्सर्साइज असाध्यै महत्त्वपूर्ण, र यो जानकारी असाध्यै महत्त्वपूर्ण। जानकारी भएपछि, बुझिएपछि, तपाईँले भनिदिनुहोस् हामीले त के देख्यौँ भने, कसै व्यक्तिको तपाईँको पिसाबमा खराब छ भने, तपाईँको पिसाबमा खराब रहेछ, तपाईँ आरामसँग सुत्नुहोस्। के सुत्छ, मेरो पिसाबमा भएको खराब के हो भने, जुरुक्क उठेर कहाँ जानुपर्ने, हिँड्न थालिहाल्छ। भनेपछि जानकारी दिनुभयो नि, ए तिम्रो शरीरमा मृगौला छ, मृगौला बिग्रिया छैन ल है मात्रै भन्नेपछिको पिरियडमा ती मान्छे सचेत हुन्छन्। सचेत गर्ने काम जुन भएको छ यो असाध्य राम्रो।
कसैले पानी ज्यादा पियो भने त्यसले मृगौलालाई भार पर्छ, किनभने शरीरमा त्यसले मृगौलाले धेरै फिल्टर गर्नुपर्छ अथवा थेग्रिनुपर्छ अथवा यस्तो किसिमको धारणाहरू बनाइरहेको हुन्छ, पानी ज्यादा पिउनुपर्छ मृगौलाको लागि पनि भन्ने धारणा बनेको छ, त्यो के हो?
आम मानसमा के छ भने, एउटा कुरा चाहिँ के पाएको छ भने, मृगौला स्वस्थ राख्न पानी पिउनुपर्छ भन्ने थाहा चाहिँ छ, थाहा चाहिँ छ। स्वस्थ हुँदा चाहिँ पानी नपिउने, रोगी भए चाहिँ पानी पिउने र अरूलाई पिलाउने, कैयौँ बिरामीहरू छन् जुन बिरामीहरूलाई हामीले मृगौला बिग्रेको कारणले थोरै पानी पिउ, तिम्रो मृगौलाको क्षमता कम छ त्यसैले तिमीले चाहिँ कम पानी पिउनुपर्छ भनेर त्यसलाई हामीले चाहिँ हिसाबमा चाहिँ भन्छौँ। अनि होइन एउटा कोही न कोही जान्ने बुझ्नेहरू चाहिँ आएर के भन्छन् भने मृगौला मृगौलामा समस्या पर्यो पानी पिउ भनेर सुन्निएर पठाइदिएका कैयौँ उदाहरणहरू छन्। क्वेसन के छ भने धेरै पानी पिएर मृगौला स्वस्थ हुँदैन, त्यसैले 2 लिटर ठिक हो कि 3 लिटर ठिक हो भन्ने बारेमा पनि अझ पनि विवाद छ। सामान्यतया 2 लिटरदेखि 3 लिटर पिसाब फेर्यो भने राम्रो छ भन्ने छ। कैयौँ वैज्ञानिकहरू के भन्छन् भने तिमी किन कति पानी पिउनुपर्छ भन्छौ, छोडिदेऊ न, शरीरमा पानी कम भएपछि त उसलाई प्यास लागिहाल्छ, उसले पानी पिइहाल्छ नि, किन तिमी प्रकृतिको नियम विरुद्ध जबरजस्ती मान्छेलाई पानी पिलाउँछौ भन्ने वैज्ञानिकहरू पनि छन्। अनि कनि वैज्ञानिकहरू के भन्छन् भने त्यो मान्छे डिहाइड्रेसन भएर शरीरमा पानीको मात्रा कम हुँदा पनि के पनि थाहा नपाउने, प्यास पनि नलाग्ने, पानी पनि नखाने, झन् अल्छी हुँदा हुँदा उ त्यो त अलिकति पानी खाने बानी नै बिगार्दो रहेछ भन्ने वैज्ञानिकहरू पनि छन्। त्यसले के छन् भने एक्सट्रिममा जानु भएन, पानी नै नखाएर पानी प्यास लाग्यो भने खान्छु भन्दा पनि नमिल्ने रहेछ। पानी धेरै खाएर बाथरुम जान दौडेर एउटा कुरा चाहिँ फाइदा रहन्छ, तपाईँ हामीले सोचे जस्तो पानी खायौँ धारा खोले जस्तो पिसाब बन्दैन। 2 लिटर पिसाब बनाउनको लागि 140 लिटर ब्लड के हुन्छ फिल्टर गर्छ, त्यो 138 लिटर स्वस्थ। अब सोध्नुहोस् त्यो फिल्टर गर्न पनि इनर्जी खर्च हुन्छ, त्यो सोच्न पनि इनर्जी खर्च हुन्छ, भनेपछि 90 नहुने कुरा भन्दा बढी पानी खाएर बढी हामीले बढी शरीरलाई प्रेसर दिएर फाइदा छैन, ठिक्क राम्रो छ।
एकपल्ट मृगौलाको परीक्षण गराउनु पर्छ वर्षमा एकपल्ट भनेर मानिसले मृगौलाको जुन अलार्मिङ अथवा मृगौलाले करिब सङ्केत दिएको हुन्छ, यदि सामान्य मान्छेले जस्तो कसैले जचाएको छैन भने पनि उसले यसो कुनै त्यस्ता सङ्केतहरू हुन्छन् जस्तो केही छ पिसाबको गन्ध अथवा पिसाब कम लाग्नु अथवा पिसाब बढी लाग्नु अथवा सङ्केतहरू पनि थाहा पाउन सकिन्छ जसले आफ्नो मृगौलाको लागि बढी होसियार हुनुपर्ने।
गजब कुरा भन्नुभयो। कुरा के छ भने मृगौलाको एउटा कुरा कस्तो छ भने जस्तो मैले भने प्रकृतिले 30 वर्षको उमेरमा 100% काम गर्ने मृगौला 90 वर्षमा पुग्दाखेरि 50% झर्दाखेरि पनि के छ कुनै पनि सङ्केत जस्तो हुँदैन, त्यस्तै हाम्रो पनि रोग लाग्दा पनि कुनै पनि सङ्केत हुँदैन। सबैभन्दा यसको एउटा दुर्भाग्य भन्नुहोस् र एउटा कुरा के हिसाबमा भन्नुहोस् भने मृगौलामा काम गर्ने क्षमता घट्यो, मृगौलामा सामान्यतया प्रोटिन गएर मृगौला बिग्रिन खोज्यो, मृगौलामा रोग लाग्यो भने हामी के सोध्छौँ, पिसाबमा खराबी हुनुपर्ने, मेरो आनी बानी जीवनशैलीमा कहीँ न कहीँ त कि खानपिनमा कि सुत्नमा कि हिँडाइमा कहीँ न कहीँ तलमाथि त हुनुपर्ने भन्ने सोध्छु नि। र यही कारणले गर्दा विकसित मुलुकमा पनि मृगौला बिगारिसकेपछि आउनेको संख्या अहिले पनि अत्यधिक मात्रामा बढी छ। उच्च रक्तचाप भएका, मधुमेह भएका वा अन्य कुरा रोग भएका वा मृगौलामै रोग लागेका व्यक्तिहरू पनि यो लक्षणको आधारमा भनेर आउने हो भने उनीहरू जहिले पनि आइपुग्दाखेरि कहिले आइपुग्छन् अन्तिम क्षणमा 80% भन्दा मृगौला बिग्रेपछि आउँछन्। जब चाहिँ 80% बिग्रिसकेपछि डाक्टरले गर्ने भनेको डायलिसिस गर वा प्रत्यारोपण गर भन्ने बाहेक अरू के पनि गर्छ। यही मौका दिएर म के भन्न चाहन्छु भने कुन लक्षण भयो भने दौडेर जाने होइन, वर्षमा एकपटक त्यो दिन जरुरत छ। हरेक स्कुलमा जाँदाखेरिको वर्तमान पिरियडमा विभिन्न ड्रेस राखेका छौँ, हामीले मार्क गरेका छौँ, एक्जाम लिन्छौँ, विभिन्न कुरा गर्छौँ, एक क्लासबाट अर्को क्लासमा जान्छौँ, तर स्वास्थ्य परीक्षण खोइ, त्यो बच्चा स्वस्थ भएर 1 क्लासबाट 2 क्लासमा गयो कि 5 क्लासबाट 6 क्लासमा गयो कि 8 क्लासबाट 10 क्लासमा गयो, कम्तीको यी हिसाबमा चाहिँ हुनुपर्ने बहसको पिरियडमा हामीले स्वास्थ्य परीक्षण किन नराख्ने। सायद मलाई चाहिँ मृगौलाको कुरा गर्छु, अन्य रोगको हकमा पनि त्यस्तै होला, कति कुराहरू रोगहरू हुनसक्छन् होइन, नसर्ने रोगहरू चाहिँ हिसाबमा देखा पर्नेको हिसाबमा त्यसले कमसेकम एउटा वर्षमा
प्लस टूसम्मको लागि भन्नु अहिलेलाई
हो, प्लस टू पछि त त्यो मान्छेले आफै जिम्मेवारी लिन्छ र अगाडि बढ्छ, काम गर्छ, पढ्छ, विभिन्न कुराहरू हुन्छ। मान्छे प्लस टूसम्मको लागि चाहिँ किन प्रत्येक वर्ष सीमित टेस्टहरू किन नगर्ने, ताकि रोग हामीले समयमै पत्ता लगाऊ र उपचार गर्छौँ। त्योभन्दा पनि कुनै पनि व्यक्ति बच्चा 8 बाट 9 गयो स्वस्थ गयो, किनभने मलाई त्यो अझ पनि एकदम पीडा दिन्छ, नौ कक्षामा बाजुरा कि बैतडी कि दार्चुला कतातिर पढ्ने विद्यार्थी बान्ता गर्यो, बाबुआमाले स्कुलबाट अस्पताल लगे, अस्पताल लैजाँदा मृगौला बिग्रियो भने काठमाडौँ लिएर आए, काठमाडौँमा ल्याउँदाखेरि हामीले के भेट्यौँ, त्यो बच्चाको साँच्चीकै दुइटै मृगौला बिग्रिएको रहेछ। अब बाबुआमाको प्रश्न, हामी त्यो गाउँमा त्यहाँ हिसाबमा बस्छौँ, बच्चा कहिले अनहेल्दी थिएन, उसको कुनै आनी बानी खराब थिएन, अब हाम्रो बच्चाको लागि चाहिँ हामी के गर्नु पर्यो, बच्चाले पढ्ला केही गर्ला उन्नति गर्ला भन्नु सक्छ, अब हामीले आफ्नो मृगौलाई दिएर बच्चालाई जोगाउनु पर्यो। लौ न, यो कुरा रोक्न किन गरिएन, किन हाम्रो बच्चाको जाँच गरिएन? हामीलाई त खोइ यो लिए यो दे यो गर्दा भने सबै कुरा गर्थ्यौँ भने जाँच पडताल गर्ने सिस्टम चाहिँ किन राखिएन भन्ने उहाँहरूले चाहिँ जुन प्रश्न गर्नुभएको थियो, त्यो प्रश्न अझ पनि मेरो कानमा गुन्जिरहेको छ। के
अब कुरा गरौँ केही बेर डाक्टर साहब प्रत्यारोपण र डायलिसिसको, जब अब मृगौला फेलर भन्छौँ हामी, भनेको कस्तो अवस्थामा मानिसले डायलिसिसमै जानुपर्ने अवस्था पर्छ?
हामीले के लियौँ भने सिम्पल अब साधारण हिसाबको रूपमा किडनीले काम गर्छ, अब 50% त 90 वर्षमा काम गर्दाखेरि हाम्रो स्वस्थै रहँदा रहेछौँ, भनेपछि जब त्यो 50% नाग्छ अर्थात् मृगौलाको काम गर्न सक्ने क्षमता 50% भन्दा कम भएपछि रगतमा क्रिएटिनिन बढ्छ, त्यसै कारणले डाक्टरहरूले ब्लड टेस्ट गरेर क्रिएटिनिन बढेको भेटेपछि तपाईँको मृगौला बिग्रेछ, तपाईँको मृगौलाको काम गर्न सक्ने क्षमता घटेछ भन्ने गर्छन्।
अब यहाँनिर नेफ्रोन र क्रिएटिनिनमा के फरक हो?
अब नेफ्रोन भनेको काम गर्ने अङ्गको एउटा इकाइ भयो, क्रिएटिनिन भनेको तपाईँ हाम्रो प्रत्येक व्यक्तिको मसलबाट निक्लिने क्रिएटिनिन, त्यो क्रिएटिनिनमा परिणत हुन्छ रगतमा आउँदा, अनि त्यो क्रिएटिनिन पिसाबमा फाल्ने काम चाहिँ मृगौलाले गर्छ। त्यसैले अहिलेसम्म के छ भने यदि क्रिएटिनिन भन्ने टेस्ट गर्नुभयो भने के थाहा पाउनुहुन्छ भने मृगौलाले काम गरे नगरेको, मृगौला स्वस्थ छ छैन भने थाहा पाउनुको लागि ब्लड टेस्ट गर्ने काममा सेरम क्रिएटिनिन भन्छ, ब्लडमा भएको क्रिएटिनिन। त्यसैले नेफ्रोनले क्रिएटिनिन फिल्टर गर्छ र हामी स्वस्थ हुन्छौँ, नेफ्रोनले फिल्टर क्रिएटिनिन गर्न सकेन भने ब्लडमा क्रिएटिनिन बढ्छ, क्रिएटिनिन बढेपछि हामीले मृगौला बिग्रेछ भन्ने थाहा पाउँछ।
अहिले हामी राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा हेल्थ केयर फाउन्डेसनका अध्यक्ष डाक्टर ऋषि कुमार काफ्लेसँगको संवाद सुन्दैछौँ।
म एउटा अन्दाजा कुरा गर्छु, आँखाको वरिपरि धब्बा अथवा बब्बल जस्तो अथवा यस्तो किसिमको अलिक आँखाको वरिपरि केही देखियो भने कोलेस्ट्रोल बढायो है जस्तो देखिन्छ है भन्ने चलन छ नि, त्यस्ता केही असरहरू अथवा त्यस्ता किसिमका केही कुराहरू हो, सत्य हो यो?
अब यस्तो छ, के देखिन्छ भने हिसाबमा सामान्यतया मृगौलामा रोग लागेका व्यक्तिहरूको तपाईँले हेर्नुभयो भने हिस्ट्री देख्नुभयो भने के देखिन्छ भने अब दुब्लो पातलो मान्छे, अनि त्यहाँबाट त मुख गप्प फुल्यो, अनि त्यो मुख फुल्योदेखि आहा म त मोटाएछु, केही समय भान कस्तो हुन्छ भने म त मोटाएछु भन्ने हिसाबमा दङ्ग परेको हुन्छ, दुब्लो मान्छे मोटाउन खोजिया थियो आज म मोटाएछु भने जस्तै हिसाबमा सामान्यतया मृगौलामा रोग लाग्दाखेरिको बाट त्यो मान्छे सुत्छ, बिहान उठ्दाखेरि मुख चाहिँ शून्यको भेट्छ, आँखाको वरिपरि पहिलो, त्यो क्रमशः बढ्दै गएर पुरा मुख नै सुनिन्छ, अनि अन्तत्वगत वा खुट्टा सुनिन्छ, अनि कयौँ व्यक्तिहरू अब त्यो चाहिँ कस्तो सुतेर उठ्दाखेरि मुख शून्य देखियो भने हिँड्ने मान्छे उभिने मान्छेको चाहिँ खुट्टा सुनिन्छ, अनि कति व्यक्तिहरू के भन्छ म होइन म त उभिएर बसेको हुनाले खुट्टा सुन्निएको, म जस्तो बसमा ट्राभल गर्दाखेरि म खुट्टा सुन्निएको भन्ने हिसाबको मान्छे मान्छेले गर्दा म त त्यो भन्ठान्थेँ मेरो पिसाबमा खराबी रहेछ र मेरो खुट्टा सुन्निएको छ भनेको त मैले थाहै पाइनँ। त्यसैले साबिकको भन्दा मुख सुन्निएको छ, आँखाको वरिपरि सुन्निएको छ भन्ने बा खुट्टा सुन्निएको छ, हिजो सुनिने गर्दैन थियो अब सुनिन थाल्यो भने यो इन्डिकेसन के हो मृगौलाई जाँच्नुहोस् है। र कति व्यक्तिहरू आँखाको वरिपरि अलिकति मेरो त यसो सुन्निएको भनेर आउनुहुन्छ, पिसाबमा खराबी छैन र ब्लडमा खराबी छैन सबै ठिक छ, फेरि के भन्छ भने होइन तपाईँले भन्नुभएको थियो आँखामा त त्यो भयो भने मृगौलामा हुन्छ भन्नु, त्यो मेरो मृगौला जाँच त सबै ठिक देखियो, त्यसैले त्यो जाँच्नको लागि मात्रै है, त्यो छ भने तपाईँ खोजी नीति गरेर त्यसको पछि पछि लाग्नुपर्ने आवश्यकता चाहिँ पर्दैन है। अब क्रमशः त्यो क्रियाटिनिन बढ्दै जान्छ। जस्तो भनौँ न, सामान्यतया व्यक्तिहरू 30% मृगौलाले काम गर्यो अथवा 70% मृगौला बिग्रिएपछि अथवा 80% 90% मृगौला बिग्रिएपछि आएपछिको रूपमा के हुन्छ भने, अब त्यो व्यक्तिको मुख बारेर औषधि खाएर धान्दैन, शरीर धान्दैन, न उसले खान सक्छ, न सुत्न सक्छ, न काम गर्न सक्छ। सामान्यतया त्यसलाई हामी 90% भन्छौँ। 90% किडनीले काम नगरेपछि 10% मात्रै काम गर्दाखेरि अब त्यो व्यक्तिमा विभिन्न समस्या, सुत्न नसक्ने, इरिटेसन हुने, जिउ छिलाउने, वाक वाक लाग्ने, पल्टिन नसक्ने, हिँड्न नसक्ने, थकाइ लाग्ने, यी कुराहरू देखा परेका हुन्छन्। यस्तो अवस्थामा अब कुरा के आउँछ भने, डाक्टर कहाँ गए पनि 70-80-90% मृगौला बिग्रेका व्यक्तिको लागि चाहिँ प्रयास के गरिन्छ भने, त्यही मृगौलालाई काम गरेर त्यो व्यक्तिले खाएको खानेकुरालाई व्यवस्थित गरेर बचाउन सकिन्छ कि भन्ने प्रयास गरिन्छ। र एउटा यस्तो अवस्था आउँछ जब 90% मृगौला बिग्रियो, 10% मात्रै बाँकी छ भने अब मृगौलाले काम गर्दैन, अब त्यो व्यक्तिलाई बचाउनको लागि हामीले डायलिसिस गर्नुपर्छ। अर्थात् त्यो व्यक्तिको आफ्नो मृगौलाले काम नगर्ने भयो, हामीले कृत्रिम तरिकाले उसको मृगौलाको काम गर्नु पर्यो। भनेपछि फोहोर कहाँ छ, त्यो व्यक्तिको रगतमा छ, रगतमा फोहोर छ, त्यसैले हामीले रगत झिकेर मेसिनमा पठाएर रगत शुद्धिकरण गर्ने प्रक्रियालाई हेमोडायलिसिस अथवा पेरिटोनियल डायलिसिस, पेटमा विशेष प्रकारको पानी पठाउने, 2 लिटरको पानी बिहान दिउँसो बेलुका 3 पटक लगभग 3-4 पटक हाल्यो भने त्यो पेटमा हालेको पानीमा शरीरमा भएको रगतको फोहोर पदार्थ त्यो पानीमा आउँछ र 6 घन्टापछि हामी झिक्दिन्छौँ। यो डायलिसिस गर्यो भने हामी बचाउन सक्छौँ। तर अब डायलिसिस, हेमोडायलिसिस भनेको मेसिनबाट गर्ने डायलिसिस, हप्तामा 2 पटक वा 3 पटक, 1 पटकमा 4 घन्टा बाँचुन्जेल गर्नुपर्छ। बा मृगौला प्रत्यारोपण गरेपछि यो डायलिसिस बन्द हुन्छ। त्यसैले मृगौला प्रत्यारोपण सबभन्दा राम्रो, किनभने डायलिसिसमा अझ पनि त्यो खालि हामीले कृत्रिम तरिकाले त्यो मान्छेलाई बचाएको मात्रै हो। भन्छ ऊ अस्पताल जानुपर्छ, डायलिसिस गर्नुपर्छ, मुख बार्नुपर्छ, औषधि खानुपर्छ, विभिन्न कुराहरू छन्। तर त्यति गर्दा पनि ऊ पूर्णतया स्वस्थ हुन सक्दैन। तर प्रत्यारोपण गरेपछि त्यो व्यक्ति पूर्णतया पहिलेकै स्थितिमा आउँछ, केवल उसले औषधि खानुपर्छ। भनेपछि प्रत्यारोपण गर्नको लागि सबभन्दा राम्रो कुरा हो, तर 2 कुरा रहन्छ, त्यो व्यक्तिको स्वास्थ्यले अपरेसन धान्छ कि धान्दैन पहिलो कुरा, दोस्रो कुरा त्यो व्यक्तिलाई माया गर्ने मान्छे यो संसारमा छन् कि छैनन्, रगतको नाता भएका, ब्लड ग्रुप मिलेका, 60 वर्ष मुनि उमेर भएका, 2 मृगौला भएर स्वस्थ रहेका नातेदार छन् भने त्यो मान्छे भाग्यमानी। किनभने त्यो नातेदारको एउटा मृगौला झिकेर त्यो रोगीको शरीरमा हालिदिएर मृगौलाले काम गर्यो भने त्यो व्यक्ति 30-40 वर्ष पूर्णतया स्वस्थ भएर बाँच्छ।
अब डाक्टरसँग मैले केही गणितको आधारहरू लिएँ, 2-3 लिटर पानीको कुरा गऱ्यौँ, त्यसमा पनि एउटा गणित आयो। अर्को कुरो नेफ्रोन र क्रेटिनिनको कुराकानी गऱ्यौँ हामीले, र उमेरको कुरा पनि गऱ्यौँ। 30 वर्ष पुगेपछि करिब करिब हरेक मृगौलाहरू एजिङ हुन थाल्छन् वास्तवमा, त्यस कारण गर्दा 30 वर्ष पछि भने जचाउनु अति जरुरी नै छ। अझ हामी त +2 सम्ममै यसरी चाहिँ स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने विद्यालयकै स्किममा हुनुपर्छ पनि भन्यौँ। अर्को एउटा गणित कानेर आयो भने 90%सम्म पनि हुँदा चिकित्सकहरूले, नेफ्रोलोजिस्टहरूले केही न केही सहयोग गर्न सक्छन् भन्ने छ भने, 2 मृगौलाको योगफल 90% भनेको हो कि एउटा मात्र मृगौलाको 90% भनेको हो? किनभने मृगौला 2 हुन्छ भनिन्छ, एउटा मृगौला दान गर्न सकिन्छ भन्यौँ, एउटा मात्रैले पनि काम गरेर हुन्छ भन्यौँ, यहाँको यो गणितको अन्तर सम्बन्ध एकपल्ट फेरि प्रस्ताइदिन्न।
चाहे एउटा मृगौलाले काम गरोस् वा 2 मृगौलाले काम गरोस्, मृगौलाले काम गरेको भन्दा हामी के बुझ्छौँ भने, 2 मृगौला मिलाएर काम गरेर 90% बिग्रिसकेको, 10% भनेको एउटा मृगौलाको 10% होइन, दुईटै मृगौलाको जोड गरेर समष्टिमा मृगौलाको काम गर्न सक्ने क्षमता 10% छ भने तब चाहिँ अब त्यो डायलिसिसको फेजमा त्यो मान्छे पुग्छ।
यो कुकुर गाईहरूको अवस्थामा नि यही होला डाक्टर साहब, हामी म्यामल्सको
करिब करिब उस्तै उस्तै खालको रूपमा देखिन्छ। त्यसैले हामीसँग मिल्ने बढी सुँगुरको चाहिँ बढी बोर गरिरहेको कारण चाहिँ के भने, सुँगुरको र हाम्रो मिल्ने भएको हुनाले यदि सुँगुरको किडनी झिकेर मान्छेको शरीरमा राख्न पायो भने चाहिँ भइहाल्छ कि भन्ने जुन खालको रूपमा चाहिँ वैज्ञानिकहरूले गरिरहेका कुराहरू कारण मध्ये भएको टिका। अब हामीले जोड गर्नुपर्ने कुरा के छ भने, यदि सबै नेपालीको पिसाब जाँच गरियो, क्रिएटिनिन जाँच गरियो र अल्ट्रासाउन्ड गरियो भने त हामी रोग पत्ता लागिहाल्थ्यौँ। नेपालले धान्न सक्ने कुरा चाहिँ के छ भने, प्रत्येक वर्ष पिसाब जाँच गरियो भने हामीले 90% रोग हामीले समयमै पत्ता लगाउन सक्छौँ। समयमै पत्ता लागियो भने हामी उपचार गर्न सक्छौँ, उपचार गर्यो भने रोग निको हुन्छ र त्यो निको भएको व्यक्तिले काम गर्न सक्छ, आफ्नो जीवन राम्रोसँग बिताउन सक्छ। त्यसैले रोगको उपचारको भन्दा पनि हामीले यसलाई कसरी हामीले स्वस्थ राख्ने भन्नेमा चाहिँ केन्द्रीकृत भएर कुरा गर्न राम्रो हुन्छ।
मृगौला सम्बन्धी विशेषज्ञ, वर्षौं वर्षको अनुभव र ज्ञान भएका डाक्टर ऋषि कुमार काफ्लेले गहिरोसँग बुझ्ने गरी बताउनु भएकोमा हामी उहाँसँग हार्दिक आभारी छौँ। रेडियो टिभी जे सुने हेरे पनि मुटु मृगौला रोगकै कुरा आउँछ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा हो। हामी नेपालीहरूको आधुनिक जीवनशैलीसँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौँ। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौँ। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौँ र नियन्त्रण गरौँ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाइ राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सम्झनाका लागि नम्बरहरू फेरि एकपटक 98027 94 737। सोही नम्बरको सोशल मिडिया कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि 24 घण्टा खुला रहने दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 16601007 01 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू फेरि एकपल्ट क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 16601007 01 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789।
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक जल्दो बल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेज र यस सम्बन्धी खतरा र जोखिम समेटिएका सूचनापूर्ण रेडियो कार्यक्रममा आज हामीले नसर्ने किसिमका रोगहरू अन्तर्गत हाम्रो शरीरको अति संवेदनशील अङ्ग मृगौलाका बारेमा डाक्टर ऋषि कुमार काफ्लेसँगको संवादबाट उपयोगी जानकारी पायौँ।
मानव जीवनका लागि अत्यावश्यक सुस्वास्थ्य, आरोग्य, दीर्घायु, शान्ति एवं सन्तुष्टि र समुन्नतिको कामना गर्दै हाम्रो मानव शरीरको अमूल्य र विकल्परहित केन्द्रीय अङ्गहरू मृगौला र मुटुसँग गाँसिएका गम्भीरता, खतरा, जोखिम र रोगहरूको सेरोफेरोमा केन्द्रित हुँदै समसामयिक सवाल सरोकारहरू समेटिएको पाक्षिक रेडियो कार्यक्रम प्रस्तुति लहर कामना स्वस्थ जीवनकोमा प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै आजको यस खण्डबाट कार्यक्रम संरचना सहकर्मीहरू सबिन दिनेशसँगै म अचला
अनि म उपेन्द्र विदा माग्छौ। अर्को पल्ट यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउनेछौ। नमस्ते, नमस्ते।